नमस्कार. कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा. देश संघीयतामा गइसकेपछि सातै प्रदेशमा संरचना स्थापित भइसकेका छन् भने प्रदेश तहमा दुई पटक निर्वाचन समेत भइसकेको छ. 2072 असोज 3 गते संविधान जारी भई 2074 निर्वाचनपछि प्रदेश तहमा संघीयता अनुकूलका राजनीतिक अभ्यासहरू भइरहेका छन्. प्रदेश तहले आफ्नै क्षेत्राधिकार भित्र रहेर विकास पूर्वाधारका कार्यहरू अगाडि बढ़ाइरहेका छन्. यद्यपि प्रदेश सरकारहरू केन्द्रीय राजनीतिबाट प्रत्यक्ष प्रभावित भने भइरहेका छन्. केन्द्रमा सरकार फेरबदल हुने बित्तिकै प्रदेशमा समेत त्यसको असर पर्ने गरेको छ. केन्द्रमा भएकै संरचना प्रदेश तहमा निर्माण हुनु, आयोजनामा योजनामा दोरोपन हुनु, प्रदेश तहको विशिष्ट प्रकृति अनुसार राजनीतिक स्थिरता कायम हुन नसक्नु, अपेक्षाकृत रूपमा पूँजीगत खर्च हुन नसक्नु, मन्त्रालयको संख्या बेला बेलामा फेरबदल भइरहनु जस्ता समस्या प्रदेश तहमा मूल रूपमा देखा पर्दै आएका छन्. संघीय राजधानीलाई समेत समेट्ने बागमती प्रदेशले वर्षेनी आकर्षक योजनाहरू सार्वजनिक गर्ने गरेको छ. तर योजनाको कार्यान्वयनमा भने विविध किसिमका समस्या देखिँदै आएको टिप्पणी समेत हुने गरेका छन्. छोटो समयमै प्रदेश सरकार परिवर्तन हुने समस्यामा बागमती प्रदेश सरकार समेत अछुतो छैन. हालै मात्र बागमती प्रदेश सरकार परिवर्तन भएको छ. केन्द्रमा रहेको सत्ता गठबन्धन यथावत रहँदा रहँदै पनि बागमती प्रदेशमा नेपाली कांग्रेस प्रदेश तहभित्रको आन्तरिक विवादका कारण बागमती प्रदेशमा सरकार परिवर्तन भएको हो. यसकारण पनि प्रदेशमा विकासका गतिविधिहरू प्रभावित हुँदै आएका छन्. आजको अन्तर संवादमा हामी प्रदेश तहमा भौतिक पूर्वाधारको विकास र पूर्वाधार विकासमा देखिएका समस्याबारे केन्द्रित भएर बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर दिनेश चन्द्र देवकोटासँग कुराकानी गर्दैछौ. मन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा.
हस्, धन्यवाद तिमी सिन्हाजी.
खास गरी म बागमती प्रदेशकैलाई नै केन्द्रित गरेर प्रश्न गर्न चाहे यहाँलाई. चालू आर्थिक वर्षमा के कस्ता भौतिक पूर्वाधार विकास सम्बन्धी कार्यहरू बागमती प्रदेशबाट अगाडि बढ्दैछन्? मैले कुराकानीको शुरूआतमा यही प्रश्न गरे.
मुख्य कुरो के छ भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जब हामीले तीन तहको सरकार बनायौं त्यसमा प्रदेश सरकारले आफ्नो प्रदेशलाई फोकस गरेर हामीसँग 119 पालिका छ. बागमती प्रदेशको कुरा गर्दा 13 जिल्ला छन् र यसरी हेर्दाखेरि 119 पालिका र 13 जिल्लालाई पहिलो कुरो त भौतिक पूर्वाधारकै काम गर्नुपर्छ भनेर 7-8 वर्ष बितेछ भन्ने मैले चाहे. त्यसमा पनि अफिसहरूको संरचना स्थापित गर्नुपर्ने त्यो केही अगाडि बढिया छ. र दोस्रो कुरो केही निर्देशिकाहरू, नियमावलीहरू, ऐनहरू भौतिक पूर्वाधारसँगका सम्बन्धित केही बनेका छन्, केही बन्ने प्रक्रियामा छन्. किनभने संविधानले दिएको अधिकारलाई प्रयोग गरेर केही काम गर्नुपर्ने कुरा छ. र अर्को तेस्रो कुरो अहिले भइरहेकै कामको कुरो गर्दाखेरि हामीले केही प्रदेश गौरवको आयोजनाहरू भनेर सुरु गरेका छौँ र त्यसबाहेक प्रादेशिक सडक गुरु योजना भनेर बनेको छ. त्यो प्रादेशिक सडक गुरु योजनामा कामहरू भएका छन्. त्यसमा पनि विशेष गरी मान्य सभा सचिवहरूले आफ्नो क्षेत्र केन्द्रित कार्यक्रमहरू राख्ने र जनतासँग जोडिएर वडा तहमा जाने कामहरू पनि सुरु भएका छन्। त्यसलाई तथापि निरुत्साही गर्न खोजिरहेछौँ. त्यो वडा तह जाने काम चाहिँ वडालाई छोडेर हामी प्रदेश गौरवको आयोजना गर्न सिन्छौँ भन्ने चरणमा छौँ. र मैले समग्र हेर्दाखेरि भौतिक पूर्वाधारले दुईटा पाटो समेट्छ. एउटा सडक सञ्जालमा हामी कसरी अगाडि लैजान सक्छौँ र यसलाई स्थायित्व दिन सक्छौँ. दोस्रो कुरो सहरी विकासमा भौतिक पूर्वाधार मन्त्रालयले के गर्न सक्छ भनेर केही पाइलोटिङ गर्न चाहिँ खोजिएको छ. तर अब म आइसकेपछि मैले मन्त्रालय तहमा छलफल गरेर हिजो कार्यक्रम बजेट त हामीले ल्याइसक्यौँ साउनमा, केही बाध्यात्मक परिस्थिति त भइसक्यो किनभने कार्यक्रम बजेट पास भइसकेको स्थितिमा म आइपुगेको छु. तथापि त्यहीभित्र पनि बसेर केही नयाँ कुराहरू, नयाँ सोचका कामहरू गर्न सकिन्छ कि भनेर मन्त्रालयको टिमसँग बसेर म छलफलको चरणमा छु.
बजेटमा बहुवर्षीय योजनाहरूको मापदण्ड निर्माण, पहिलो चौमासिक भित्रै स्रोत सुनिश्चितता, चालू रहेका क्रमागत आयोजनाहरूको पुनः प्राथमिकीकरणको विषयलाई समेत समेटिएको छ। यहाँले पनि भन्नुभयो कि यहाँले नेतृत्व सम्हालेको भर्खरै मात्र हो, यो हिसाबले पनि तयारी गर्न त पक्कै पनि बाँकी नै छ होला। यी घोषणाहरूको कार्यान्वयनको तयारी अहिले के कसरी भइरहेको छ, या त के कसरी कार्यान्वयनमा यी योजनाहरू जुन बजेट भाषण मार्फत घोषणा गरिएका छन् कसरी कार्यान्वयनमा जान्छन् यी योजनाहरू?
जस्तो हामीले के बुझ्नु पर्यो भने भौतिक योजना मन्त्रालयको मैले समग्र कुरा गर्न चाहे, हामीसँग 60-70% मात्रै पैसा खर्च गरेको अनुभव छ। 30% पैसा चाहिँ भौतिक योजना मन्त्रालयले समग्र रूपमा करिब 25-30% पैसा चाहिँ करिब 6-7 वर्ष खर्च गर्न सकेका छैन। एउटा कुरो हामीले दृष्टान्त त्यसलाई सुधार्न जरुरी छ। र हामीसँग केही चालु योजनाहरू छन् जसलाई बहुवर्षीयमा गइरहेछन्, बहुवर्षीयमा भएकोमा ठेक्का लागिसकेका छ, ठेकदारहरू आएर काम गर्न थाल्नु भएको छ, उहाँहरूलाई स्रोत सुनिश्चित गरिदिनुपर्ने छ। र केही नयाँ बहुवर्षीय योजनाहरूमा लैजानुपर्ने गरी हामी होमवर्क गरिरहेछौँ। किनभने केही योजनाहरू चाहिँ हामीले राख्यौँ, त्यसमा विशेष गरी मेरो प्राथमिकता चाहिँ के रहन्छ भने प्रादेशिक सडक गुरु योजनामा परेकाहरूलाई बहुवर्षीय योजनामा लाने भन्ने हाम्रो प्राथमिकता छ। र अनि दोस्रो कुरो अहिले नै पनि तपाईँले जुन भन्नुभयो स्रोत सुनिश्चित गरिदिनुपर्ने कुनै आयोजनाहरू छन् जसलाई हामीले सुरुवात गऱ्यौँ, तर यसले 3-4 वर्ष 5 वर्ष स्रोतको आवश्यकता माग्छ। त्यसलाई अर्थ मन्त्रालयसँग समन्वय गरेर स्रोत सुनिश्चितको लागि गर्नको लागि मैले मेरो टिमसँग कुरा गरिरहेको छु। किनभने मेरो टिम भनेपछि हामी 13 जिल्लालाई समेट्ने गरी सडकका कामहरू गरिरहेछौँ। हामीसँग चाहिँ सडकमा काम गर्नलाई 10 ठाउँबाट 13 जिल्लालाई कभरेज छ। त्यस्तै गरेर सहरको काम गर्नलाई चाहिँ करिब चाहिँ 5 ठाउँबाट हामी 13 जिल्लालाई बाँडफाँड गरेर काम गरिरहेका छौँ। किनभने कुनैले दुईवटा जिल्लालाई हेर्नुहुन्छ, जस्तो मकवानपुर र चितवनले मकवानपुरमा बसेर चितवन र मकवानपुर हेर्नुहुन्छ। मैले समग्र रूपमा हेर्दाखेरि हामीले हिजो बजेट कार्यक्रममा लिएर आएका कार्यक्रमहरूलाई गर्नुपर्ने एउटा संसदले पास गरेर निर्देश गरिसकेको कुरालाई त्यो हाम्रो बाध्यात्मक परिस्थिति हो। तर त्यही भित्र रहेर फेरि केही नयाँ सोचका कामहरू गर्न सकिन्छ कि भनेर पनि हामीले छलफलका चरणहरू चलाइरहेछौँ।
केन्द्रको बजेट जस्तै गरी अब सड़क र पुल, विकासको मूल गुणस्तरीय पूर्वाधार, दिगो विकासका आधार, बागमती प्रदेश, शिव सर्किट परियोजना जस्ता नाराहरू दिएर पूर्वाधार विकासका घोषणा गरिएका छन्। हुन त अहिले पनि अब प्रदेश तहमा जाने सचिव, प्रमुख सचिवहरू पनि केन्द्रबाटै खटिने हुँदा त्यसको असर परेको हो कि, कहीँ कतै केन्द्रकै नक्कल पो गरिएको हो कि बजेटमा भन्ने पनि टिप्पणी सुनिँदै आएको छ। यहाँ पनि राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष भइसकेको व्यक्ति समेत हुनुहुन्छ। अहिले घोषणा भएको बजेटलाई सरसर्ती हेर्ने हो भने अलि सारांश जस्तो मात्र छ, विशिष्टीकृत रूपबाट मन्त्रालयगत रूपबाट त्यति धेरै केन्द्रित भएर आएको देखिँदैन। हुन त बजेट विनियोजन भइसकेपछि त्यही अनुसारको प्राविधिक प्रक्रिया पनि हुने गर्दछ। यो विषयलाई यहाँले कसरी लिनु भएको छ, केवल घोषणा गर्दैमा मात्र प्रभावकारी कार्यान्वयन हुन सक्छ त?
यसमा हामीले कसरी हेर्नु पर्यो भने बजेट कार्यक्रम जे आयो नि त्यसमा सांसदहरूको अथवा सम्बन्धित मन्त्रीहरू ले अलिकति आफ्नो क्षेत्र केन्द्रित कामहरू गर्नुभयो, क्षेत्र केन्द्रित बजेटलाई चाहिँ विनियोजन गर्नुभयो भन्ने कुरो तड्का रूपमा आएको छ, मान्य सभासदहरूले संसदमा उठाउनु भएको छ। हिजो जो मन्त्रीहरू हुनुहुन्थ्यो उहाँहरूले अलिकति क्षेत्र केन्द्रित आफ्नो निर्वाचन क्षेत्र केन्द्रित कामहरू भयो भन्ने पनि बढी टड्कारो आएको छ, र सायद त्यो बजेटमा त्यो रिफ्लेक्सन देखिन्छ। त्यो समन्यायिक समावेशी भएन कि क्षेत्र केन्द्रित भयो भन्ने कुरा देखिन्छ। सायद त्यो भौतिक योजना मन्त्रालय ठुलो मन्त्रालय यसले बजेट धेरै आकारको पनि छ, त्यसले त्यो कुरो चाहिँ मैले कसरी समावेशी, कसरी समन्यायिक, कसरी 66 निर्वाचन क्षेत्रलाई फोकस गर्ने होला भन्ने कुरा चाहिँ मेरो अलिकति प्राथमिकतामा छ एउटा कुरा। दोस्रो कुरो तपाईँले भन्नुभएको जस्तो सङ्घीय सरकारको छायामा हो कि भन्ने कुरो भन्दा पनि हामीसँग एउटा प्याकोन छ, हामीसँग एउटा काम गर्ने शैली छ। त्यो शैली चाहिँ सायद म राष्ट्रिय योजना आयोगमा बस्दाखेरि तपाईँले हेर्नुभयो भने मध्य पहाडी राजमार्ग ताप्लेजुङबाट बैतडी जोड्ने हामीले करिब 1700 किलोमिटरको सुरुवात गऱ्यौँ, फास्ट ट्र्याक सुरुवात गऱ्यौँ, बुदुनीमा गएर हामीले शिलान्यास गऱ्यौँ। त्यस्तै गरेर भेरी बबई डाइभर्सन भला त्यो चाहिँ कर्णालीमा पर्छ अहिले. भन्न खोजेको चाहिँ मैले के देखिरहेको छु भने समग्र रूपमा बागमती प्रदेशले 13 जिल्लालाई फोकस गरेर अनि त्यसपछि गएर 119 पालिकालाई नै केन्द्र भागमा राखेर समन्वयिक समावेशी हिसाबले बजेट र कार्यक्रम नीति योजना आयोग हामीसँग बागमती प्रदेशमा छ. त्यसले केही प्रादेशिक गौरवको आयोजनाहरू भनेर प्रोजेक्ट ब्याङ्क पनि बनाएको छ. यसलाई फोकस गरेर जाने कुरोमा चाहिँ मेरो प्राथमिकता हुन्छ. हिजोका केही कुराहरू जो निर्वाचन केन्द्रित एउटा निर्वाचन क्षेत्र केन्द्रित कुराहरूलाई चाहिँ मेरो तर्फबाट चाहिँ अलिकति समन्वयिक र समावेशी बनाउने कुरा हुन्छ. यति मात्रै मैले अहिले तपाईँलाई भन्न सक्छु कि हामीसँग हिजो सुरु गरिएका कामहरूलाई हामीले सकाउनु पर्ने बाध्यता छ. किनभने हिजो जहाँ ठाउँमा ठिक ठाउँमा बेठी ठाउँमा भए पनि त्यहाँ लगानी भइसक्यो. लगानीको चाहिँ प्रतिफल लिनको लागि उदाहरण लागि पुल बनाइयो, पुलको पिलर त बनाइयो तर स्ल्याब कास्ट गरेर मोटर कुनाइएन भने त्यो पुलको चाहिँ पिलर बनाएको पुल त पिलर त बेकाम भयो, युज भएन. त्यसो भएर मेरो पहिलो प्राथमिकता चाहिँ हिजो लगानी गरिएका ठाउँहरूको प्रतिफल ल्याउने गरी यसलाई टुङ्गोमा पुर्याउनुपर्छ भन्ने छ. एक त्यसैभित्रबाट पनि हामीले केही कुराहरू जस्तो अब सडक सञ्जाल र सहरीका कुरा गर्दा दुईवटा कुराहरू मैले भन्ने गरेका छु. हामीले बनाउने भौतिक पूर्वाधार चाहे त्यो सडक होस् चाहे चाहिँ तपाईँको चाहिँ सहरका घरहरू हुन् त्यसमा जलवायु परिवर्तन अनुकूलताको हामीले बनाउने के हो भनेर मैले गाइडलाइन बनाउनु लागिरहेको छु. किन भन्नुहोला भने हामीले हिउँदभरि बनाउने बर्खामा पानी आएर बगाउने भनेपछि विज्ञानमा आधारित पानी पर्छ भन्छौँ भने त विज्ञानमा आधारित त्यसको चाहिँ पहिले सिकाएर आउनु पर्यो जसले गर्दा इन्जिनियर साहबहरूले केही हिसाबको काम गर्न पाउनु पर्यो एउटा कुरा. दोस्रो कुरो त्यो चाहिँ भौतिक पूर्वाधारमा लागू हुन्छ, त्यो पर्यटन मन्त्रालयमा गर्ने पूर्वाधारमा लागू हुन्छ, त्यो खानेपानीमा लागू हुन्छ. एउटा काम चाहिँ त्यो हामीले गरौँ भनेर मैले मन्त्रालय लेभलबाट इनिसिएट गरिसकेका छु. विज्ञ साथीहरूलाई बोलाएर उहाँहरूले काम सुरु गर्नुभएको छ. अनि दोस्रो कुरो तपाईँ हामीले के बुझ्नु पर्यो भने हामीले बाटो बनायौँ, बाटो बनाउँदा एसएस अथवा पहुँच चाहिँ पुरा गऱ्यौँ. गाउँपालिकाबाट अर्को गाउँपालिका जाने अथवा प्रादेशिक सडकले सदरमुकामबाट गाउँपालिका जाने अथवा गाउँपालिकाबाट वडाको सदरमुकाम जाने चाहिँ बनायौँ. त्यसले पहुँच चाहिँ सिर्जना गर्यो तर सडकसँग जोडिएर जीविकोपार्जन चाहिँ जसरी लानुपर्ने थियो अलिकति हामीले अब थप्नुपर्छ कि भनेर मैले एउटा टास्क फोर्स बनाएर काम गर्न थालेको छु. जस्तो उदाहरण लागि लाइभलीहुड भनेको के भने जीविकोपार्जन जसले सप्लिमेन्ट एक्टिभिटी थप कार्यक्रमको माग गर्छ सडकभन्दा. जस्तो उदाहरण कृषि, सडकको वरिपरि कृषिको काम गर्न सकियो भने होइन कृषिले हिजो लगानी गरेको कुरालाई प्रतिफल दिन्छ. सडकबाट हामीले काठमाडौँ अथवा सहरमा ल्याउन सक्छौँ त्यो बाटोबाट. त्यस्तै गरेर वन जडीबुटी अन्त्यपछि गएर चाहिँ पर्यावरण पर्यटक लगायतका क्षेत्रहरूलाई काम गर्नु पर्यो भनेर हामीले प्रदेशका मन्त्रालयहरूलाई समन्वय गरेर भौतिक जन मन्त्रालयले त्यसलाई लिड गर्न खोजिरहेछ. र त्यस बाहेक हामीले सहर बनाउने भनेको कुरो दुई तिनवटा पालिका एकल अधिकार लिएर पालिका 22-24 बस्नु भएको छ. प्रादेशिक काम भनेको चाहिँ दुई तिनवटा पालिका जोड्ने काम हामीले गरेर बन्डलिङ एप्रोचमा क्लस्टर एप्रोचमा काम गर्न सिन्छौँ भनेर फोहोर मैलाको सोलिड वेस्ट म्यानेजमेन्ट र ह्याजार्डस वेस्ट भन्छ होइन अनि हानिकारक जस्तो अब हस्पिटलबाट निस्केको वेस्ट त्यस्तै गरेर तपाईँको चाहिँ फोहोर मैला दुईवटा तिनवटा पालिका जोडेर पनि फोहोर मैलाको लागि ल्यान्डफिल साइटहरू बनाउनु सकिन्छ कि भनेर एउटा टास्क फोर्स बनाएको छ भने ल्यान्ड पुलिङको काम हिजो हामीले प्रादेशिक भौतिक योजना मन्त्रालयले हाम्रो मन्त्रालयले हेटौँडाको 17-18 वडामा चाहिँ ल्यान्ड पुलिङबाट काम गरौँ कि भनेर एउटा केही स्टडी गर्नुभएको छ. त्यसलाई निकालेर हामीले अब यो कुरो चाहिँ 8-10 पालिका क्षेत्रमा एक दुईवटा पालिकालाई जोडेर पो गर्न सकिन्छ कि भनेर हामी केही स्टडीको चरणमा छौँ. सायद असारमा यसपटक मन्त्रालयले यस्ता कुराहरूलाई बजेट ल्याउँदाखेरि प्रस्तावित गर्न सक्छ भन्ने हिसाबले होमवर्क गरिरहेछौँ. र तपाईँले भन्नुभएको जस्तो पहिलो प्राथमिकता कार्यक्रम आइसक्यो, बजेट आइसक्यो, त्यसलाई कार्यान्वयन गर्ने, त्योभित्र रहेर डेभलपमेन्ट पार्टनरहरू डोनरहरूसँग पनि अन्तर्क्रिया गर्ने र उहाँहरूले पनि के लगानी ल्याउन सक्नुहुन्छ के हामीसँग आकर्षण गर्न सकिन्छ बागमती प्रदेशमा, हामीसँग काठमाडौँ भ्याली छ, जस्तो अब तपाईँलाई भन्दा जितेकै सांसद 30 जना हुन्छ काठमाडौँ भ्यालीमा, भक्तपुर ललितपुर गरेर 15 वटा चाहिँ सङ्घीय सभासदहरू, त्यसमा चाहिँ 30 जना चाहिँ प्रदेशको सभासद हुनुहुन्छ र समानुपाती सांसद जोड्यो भने 50 जना हुनुहुन्छ। अझै काठमाडौँको समग्र विकास के हो त प्रदेशले गरिदिनुपर्ने भन्ने बारेमा पनि केही टास्क फोर्सहरू बनाएर काम गरिराखिया छ। म भर्खरै आएको हो तर पनि मलाई के लाग्छ भने केही सोचका साथ, नयाँ सोचको साथ नयाँ सिटीहरू बाहिर देशमा कसरी बने, हामीले के गर्न सकिन्छ भन्ने बारेमा चाहिँ मैले मन्त्रालय स्तरमा छलफल चलाइरहेको छु र अलि अन्तर्क्रियात्मक हिसाबले हामी छौँ। र मलाई के लाग्छ भने हिजो कार्यक्रम बजेट चाहिँ आएको कुरो मैले पटक पटक भने त्यो मेरो एउटा बाध्यात्मक परिस्थिति हो, तर त्यो भित्रै रहेर पनि केही गर्न सकिन्छ, नयाँ कुरा नयाँ गर्नुपर्ने प्राविधिक हिसाबले आवश्यकताका कुराहरू चाहिँ हामी गर्न चाहिँ मन्त्रालय टिम चाहिँ लागिरहेछ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले बागमती प्रदेश तहमा भौतिक पूर्वाधारको विकास र पूर्वाधार विकासमा देखिएका समस्याबारे केन्द्रित भएर बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर दिनेश चन्द्र देवकोटासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब कतिपयले के पनि भन्ने गरेका छन् भने प्रदेश तह राजनीतिक अस्थिरताको शिकार भए भनेर टिप्पणी हुने गरेको छ, कतिपयले भन्ने गरेका छन्। यदा कता हेर्ने हो भने त्यस्तै पनि देखिन्छ। अब प्रदेश तहमा मन्त्रालयको संख्या कहिले घटबड हुने, कहिले बढ्ने, कहिले घट्ने पनि देखिएको छ। खास गरी त्यो भागबण्डा मिलाउनका लागि हो भनेर पनि आलोचना हुने गरेको छ। अब प्रदेश तहमा के काम भयो भन्दाखेरि सरकार परिवर्तन भयो भन्ने सन्देश पनि गइरहेका छन्। यो त्यति सकारात्मक भएन, यसलाई सुधार गर्नुपर्छ, प्रदेश तहको सबलीकरण गर्नुपर्छ, सुदृढीकरण गर्नुपर्छ भन्ने आवाजहरू पनि अहिले व्यापक रूपमा उठ्दै आएका छन्। चुस्त संयन्त्र बनाएर प्रभावकारी काम गर्न सक्यो भनेर, जनतालाई सहसेवा दिन सक्यो र विकास निर्माणका काम हुन सके भने पक्कै पनि प्रदेश तहको सकारात्मक चर्चा हुन थाल्दछ होला। यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ? जनस्तरबाट, सरकारवालाहरूबाट आएका यी टिप्पणीहरूलाई कसरी लिन सकिएला?
एकदम कस्तो राम्रो प्रश्न सोध्नुभयो होइन। अब मैले अलिकति यो चाहिँ पोलिटिकल कुरा हो भन्छु, यो राजनीतिक कुरा हो, किनभने हामीले संसदीय प्रणाली जसरी बनायौँ, हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनायौँ, त्यसमा सभासदहरू चुनिएर आउने परिस्थिति बनायौँ र सभासदहरू चुनिँदाखेरि विभिन्न पार्टीको तर्फबाट आउनुभयो र गठबन्धन सरकारहरू बनाउनु पर्ने बाध्यात्मक एउटा परिस्थिति भयो, किनभने एकल सरकार कुनै पार्टीको नभएपछि त गठबन्धन बन्ने भयो। गठबन्धन बनिसकेपछि त्यसले चाहिँ बाध्यात्मक परिस्थितिहरू त्यो गठबन्धनलाई हुने रहेछन्, जस्तो संख्या मिलाउनु पर्ने समीकरणमा त्यसलाई चाहिँ सबैलाई मिलाएर लैजानुपर्ने, यी कुराहरू भएको कारणले सायद जुन जनताको तहबाट आएको गुनासोलाई बेठिको भनेर मैले भन्न चाहन्न, तर जनता यति सुझबुझको साथ हामीलाई हेरिरहनु भएको छ, उहाँहरूले मूल्याङ्कन गरिरहनु भएको छ, व्यक्तिको गरिरहनु भएको छ, पार्टीको गरिरहनु भएको छ, यो परिस्थितिमा कसरी काम गर्ने होला भन्न यति काम भयो भन्ने कुरा पनि बुझिरहनु भएको छ। र मैले बुझेको अर्को एउटा कुरा के हो भने, हामीले जो जनप्रतिनिधि छौँ अथवा हामी सभासद छौँ अथवा मन्त्री छौँ, हाम्रो आफ्नो क्षेत्रबाट जनताको मन छुने गरी काम के गर्ने भन्ने कुरो चाहिँ एउटा पहिलो प्राथमिकता हो। र तपाईँले भन्नुभएको जुन जनगुनासो कुरो चाहिँ यो बाध्यात्मक परिस्थितिको उपज हो, समयले यसलाई चाहिँ के गर्छ भने भोलि बहुमत आएर एकल दलको सरकार बन्न सक्छ, जसले गर्दा मन्त्रालयको संख्या हिजो 7 वटा थियो भने आज 14 वटा बनाउनु परेको कुरो घट्न सक्छ। र यी जम्मै कुराहरू चाहिँ के हो भने समयले हामीलाई सुधार्दै लैजान्छ भन्ने कुरो मैले भन्न चाहे। र दोस्रो कुरो, जुन एउटा परिस्थिति छ नि, अब संघीय सरकार र केन्द्रीय सरकार र प्रदेश सरकारको एकअर्काको आफ्ना अधिकारहरू छन्, त्यो अधिकारलाई प्रयोग गर्ने गरी प्रदेश सरकारले प्राप्त गरेको अधिकारलाई जानको लागि चाहिँ संघीय सरकारको कुनै हस्तक्षेप छैन, तर संघीय सरकार र स्थानीय तहको सरकारसँग जोडिएर प्रदेश सरकारले जुन पुलको काम गर्नुपर्छ त्यसमा त समन्वयकारी भूमिका गर्दै, मलाई लाग्छ हामीले पनि रणनीति प्रदेशको गौरवको आयोजना एउटा कसरी बनाउने भन्ने खालका बनायौँ भने अलिकति चाहिँ यो जनगुनासोहरू पनि कम हुन्छ। तर एउटा समाजमा अहिले के छ भने भाष्यकीय खडा गर्न खोजिएको छ भने पुराना पार्टीहरूले केही गर्न सकेनन्, तर हामी मात्रै गर्ने हौ भन्ने हिसाबले जुन एउटा जनमानसमा जनमानसलाई मलाई लाग्छ खलबल्याउने खालको, तर चाहिँ यथार्थमा हेर्ने हो भने करिब 40 वर्ष अगाडिको नेपाल अहिलेको नेपाल, आज मोबाइलको कुरा गर्नुहोस् होइन, आइटीको क्षेत्रमा हामीले गरेको प्रगतिको कुरा गर्नुहोस्, हामीले चाहिँ गाउँ गाउँमा चाहिँ पानी पुर्याएको कुरा गर्नुहोस्। र मलाई के लाग्दैन भने पुरानो पार्टीहरू सुधारिनुपर्ने कुरामा चाहिँ दुईमत छैन, तर नेपालमा केही भएन भने जुन नकारात्मक भाष्य खडा गरेर म गर्ने हुँ भन्न खोजिया छ त्यसमा पनि धेरै तुक छैन भन्ने मलाई लाग्छ। मैले यति नै पोलिटिकल कुरा गर्न चाहे, अरू हामी विकाससँगै सम्बन्धी भएर छलफल गरौँ भन्न चाहन्छु।
यहाँ योजनाको पनि विज्ञ व्यक्तित्व हुनुहुन्छ, विगतमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी पनि यहाँले निर्वाह गरिसक्नु भएको छ। खास गरी यहाँले भनिरहेको कुराबाट र इंगित गर्न खोजेका कतिपय कुराहरूबाट अब सांसदहरूले विकासको कुरा गर्ने कुरा पनि आएका छन्। अब मान्यताको आधारमा हेर्दाखेरि त सांसदहरू नीति निर्माता हुन्, कानून निर्माण गर्ने व्यक्तिहरू नै हुन्, विधायिकी काम गर्ने व्यक्तिहरू हुन् भनेर हामीले बुझ्नुपर्छ। तथापि अब क्षेत्रगत बजेट विनियोजनका लागि भूमिका खेल्ने, त्यसै गरी आफ्नो नीति निर्माण र कानून निर्माणको काम भन्दा धेरै भोट र विकाससँग बढ़ी जोड़िन खोज्ने परिपाटी पनि नेपालमा छ भनेर भनिँदै आइएको छ। हामीले प्रणालीको व्यवस्थित र गुणस्तरीय विकास गर्न सकेनौ भन्ने कतिपय आवाजहरू पनि रहेका छन्। जस्तो कार्यपालिकाका संयन्त्रहरू प्रभावकारी भए भने बजेट विनियोजन भइसकेपछि विकासका कार्य कार्यपालिका बाटै सम्पन्न हुन्छन्, जनताका आवाज चाहिँ जनप्रतिनिधिहरूले बोल्ने हो भन्ने जुन मान्यता रहेको छ, यसमा केही नमिलेको हो कि के पाउनुहुन्छ यहाँले? मैले किन यो प्रश्न यहाँलाई गरे भने योजनाको विज्ञ व्यक्तित्व यहाँ हुनुहुन्छ, नीति निर्माताको काम के हो, त्यसै गरी प्रणाली हाम्रो सुदृढ भयो भने जनस्तरमा कसरी पुग्न सकिन्छ भन्ने विषय पनि यसबाट उजागर हुन सक्छ। यो विषयलाई यहाँले कसरी हेर्नुहुन्छ छोटकरीमा बताइदिनुहोस्। हामी कार्यक्रमको पनि अन्त्यमा आइसकेका छौँ।
मलाई के लाग्छ भने हामीले नलेज डोमिनेटेड सोसाइटी बनाउन सकेनौँ कि ज्ञानको डोमिनेसन, जस्तो अहिले मैले नीति योजना आयोग हाम्रो चाहिँ प्रदेशमा छ, उसले चाहिँ प्रदेश गौरवको आयोजनाहरूलाई होमवर्क गर्यो, तर त्यो प्रदेश गौरवको आयोजनाहरूलाई पैसा राखेर हामी जान सकेको भए प्रदेशको चाहिँ 10-15 एकदम ठुलो गौरवको आयोजनाहरू हामी सुरुवात गर्न सक्थ्यौँ। जस्तो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हामीले स्थापना 7 वर्ष अगाडि, आज त्यसले 50 एमबिबिएस डाक्टर पढाउने गरी आफूलाई व्यवस्था गर्दैछ, हामी भौतिक पूर्वाधारको हिसाबले उहाँलाई सहयोग गरिरहेछौँ। आज बागमती विश्वविद्यालय बनायौँ बोर्ड अफ ट्रस्टीको मोडेलमा, हिजो गण्डकी विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीको अध्यक्ष मै थिएँ, आज बागमती विश्वविद्यालय हामीले यहाँ बनायौँ र 2 वर्ष अगाडिदेखि बनाएको बागमती विश्वविद्यालय बोर्ड अफ ट्रस्टी मोडेलमा कुलपति नै चाहिँ हामीले चाहिँ के भन्दाखेरि भने बोर्ड अफ ट्रस्टीको अध्यक्ष प्राज्ञिक विद्वान साथीलाई राखेर बनाएको छौँ। भन्न खोजेको मैले चाहिँ किन भन्न होला भने हामीले यी सबै कुराहरू सायद मेरो आफ्नो विचारमा चाहिँ संविधान संशोधनको कुराहरू पनि आइरहेछ, संविधान संशोधनको कुरामा दुई गठबन्धनले संविधान संशोधनलाई हामी गर्छौँ भनेर गर्नुभएको छ, सायद उहाँहरूको संख्या हुँदाखेरि अथवा केही होमवर्क पनि भइरह होला। तर यथार्थमा नेपालको विकासको कुरा गर्दाखेरि हामीले सांसदहरूलाई विकासको जनतासँग जोडिने काम उहाँहरूले गर्नुभएको कुरा चाहिँ त्यो तहसम्म ठिक छ, तर क्षेत्र केन्द्रित बजेटको चाहिँ जुन विनियोजन गर्ने गरी हामीले जे काम गऱ्यौँ संसदमा चाहिँ 1 महिना जति चाहिँ त्यही बजेटको कुरा कहाँको कुरो कसले कहाँ लग्यो के गर्यो भनेर हामीले जे गरिरहेछौँ यसलाई हामीले चाहिँ सुधार्न जरुरी छ। त्यसको लागि के त भन्नु होला भने विज्ञहरूको चाहिँ एउटा मन्त्रीमण्डल बन्ने परम्परा त्यो कसरी बन्न सक्छ भन्दाखेरि भने सांसदहरू चाहिँ कानुन नियम ऐन पोलिसी बनाउनलाई लगाउने, विज्ञहरू मन्त्रीमण्डलमा रहने भयो भने विज्ञताको डोमिनेसनमा विज्ञताको एउटा चाहिँ के अरे हावी भयो भने प्रादेशिक हिसाबका योजनाहरू पाँचवटा जिल्ला जोड्ने, तिनवटा जिल्ला जोड्ने, 119 पालिकाभन्दा 10 पालिकालाई इम्प्याक्ट गर्ने खालका कामहरू, प्रादेशिक गौरवको आयोजनाहरू बनाएर काम गर्न सक्यौँ भने मलाई लाग्छ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल आएको पनि धेरै भएको छैन, संविधान घोषणा गरेको 8-9 पनि भएको छैन। भनेपछि यो परिस्थितिमा 10 बिचमा काम भएन भनेर जुन भाष्य खडा गर्न खोजिएको छ त्यो गलत छ। धेरै कामहरू भएका छन् र अझै पनि हामीले चाहिँ व्यवस्थित र एउटा प्रोफेसनल हिसाबले जस्टिफाई हुने खालका कामहरू गर्न सक्यौँ भने धेरै कुरा चाहिँ प्रतिफल दिने खालको, जनताको मन छुने खालको कामहरू ल्याउन सकिन्छ र गर्नुपर्छ भन्ने मलाई लाग्छ।
हुन्छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर सम्वादमा हामीले बागमती प्रदेश तहमा भौतिक पूर्वाधारको विकास र पूर्वाधार विकासमा देखिएका समस्याबारे केन्द्रित भएर बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर दिनेश चन्द्र देवकोटासँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।